बातें हैं कुछ खास अपनों का एहसास, गुफ्तगू की मिठास, बातें हैं कुछ खास।
الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله۔ مدنی چینل کے ناظرین، پروگرام باتیں ہیں کچھ خاص میں حاضر ہیں۔ انشاءاللہ کچھ ہی دیر میں آپ خلیفہ امیر السنت دامت برکاتہ العالیہ کی زیارت بھی کریں گے انشاءاللہ۔ مختلف سیگمنٹ ہوتے ہیں ہمارے پروگرام میں، باتیں ہیں کچھ خاص میں قرآن کا سیگمنٹ بھی ہوتا ہے، حدیث کا سیگمنٹ بھی ہوتا ہے، شعر کی تشریح بھی لیتے ہیں، کچھ اور بھی مدنی پھول ہوتے ہیں، بہت کچھ سیکھنے کا موقع ہمیں ملتا ہے۔ آپ سے گزارش یہی کریں گے مدنی چینل کے ناظرین، پروگرام آپ نے مکمل دیکھنے کی نیت کرنی ہے انشاءاللہ، علم دین کا ڈھیروں خزانہ ہمارے ہاتھ آئے گا۔ آئیے درود پاک کی فضیلت سنتے ہیں۔ اللہ پاک کے پیارے پیارے آخری نبی محمد عربی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا، اے لوگو، بے شک تم میں سے بروز قیامت اس کی دہشتوں اور حساب کتاب سے جلد نجات پانے والا وہ شخص ہوگا جس نے دنیا میں مجھ پر کثرت سے درود پاک پڑھا ہوگا۔ اللہ پاک ہمیں کثرت سے درود پاک پڑھتے رہنے کی توفیق عطا فرمائے۔ انشاءاللہ درود پاک پڑھیں گے، وہ جو قیامت کا منظر ہے، قیامت کی دہشتیں ہیں، وہاں کا جو حساب کتاب کا معاملہ ہے، انشاءاللہ وہاں سے جلد نجات پانے کی صورت بن جائے گی انشاءاللہ۔ یہ درود پاک ہی ہے کہ جو دنیا میں بھی بندے کو برکتوں سے مالا مال کرتا ہے، انشاءاللہ قبر میں بھی اس کی برکتیں، اس کا فیضان نصیب ہوگا، کل حشر میں قیامت کے دن میں بھی انشاءاللہ اس کا فیضان نصیب ہوگا۔ اور کثرت سے درود پاک پڑھنے والے کے بارے میں تو یہاں تک فرمایا گیا کہ جو 1000 مرتبہ درود پاک پڑھتا ہے وہ اس وقت تک مرے گا نہیں جب تک اپنا جنت میں ٹھکانا نہ دیکھ لے۔ اللہ اسے دنیا میں ہی جنت میں جہاں وہ رہے گا وہ مقام، وہ جگہ اسے دکھا دے گا کہ جو 1000 مرتبہ درود پاک پڑھنے کا عادی ہے۔ اللہ پاک مجھے، آپ کو، ہم سب کو کثرت سے درود پاک پڑھتے رہنے کی توفیق عطا فرمائے۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ تعالیٰ علیہ وآلہ وسلم۔ مدنی چینل کے ناظرین، جانشین امیر السنت خلیفہ امیر السنت ہمارے ساتھ ہیں، آئیے خلیفہ امیر السنت کی طرف بڑھتے ہیں، انشاءاللہ ان سے سیگمنٹ بھی کریں گے، حال احوال بھی پوچھتے ہیں انشاءاللہ۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
ماشاءاللہ ماشاءاللہ، حضور ابھی کہاں سفر فرما رہے ہیں؟
ابھی جو ہمارا سفر ہے، ہم صبح نکلے تھے جرمنی سے،
صحیح،
جرمنی کا شہر ہے ہمبرگ،
صحیح،
تو وہاں سے ہمارا سفر ہے ہالینڈ کا، نیدرلینڈ کا، نیدرلینڈ کا شہر روٹرڈیم جا رہے ہیں۔
انشاءاللہ اللہ پاک سفر حضر میں آسانی پیدا فرمائے حضور، برکتوں سے اللہ پاک مالا مال فرمائے۔ حضور باتیں ہیں کچھ خاص، پروگرام میں حاضر ہیں اور مختلف سیگمنٹ ہوتے ہیں، سیگمنٹ کی طرف بڑھیں گے اگر آپ اجازت دیں تو انشاءاللہ۔
انشاءاللہ ان پہ مرحبا
جی۔
مرحبا،
سیگمنٹ ہے ہمارا قرآن۔
باتیں ہیں خاص
الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلى آلک واصحابک یا نور اللہ۔ انشاءاللہ الکریم آج ہم قرآن پاک سے جو آیت کریمہ سنیں گے
جی،
تو اس کا جو موضوع ہے نا، جو عنوان ہے وہ یہ ہے کہ ذکر اللہ کرنے والوں سے محبت کیجئے۔
سبحان اللہ۔
تو ہم آیت کریمہ سنیں گے، پارہ 15 سورہ کہف کی آیت کریمہ 28، آیت نمبر 28، 28،
صحیح۔
اللہ تبارک و تعالی اپنے پیارے اور سچے اور آخری کلام میں ارشاد فرماتا ہے، اور اپنی جان کو ان لوگوں کے ساتھ مانوس رکھ جو صبح و شام اپنے رب کو پکارتے ہیں۔ تو اب دیکھیں کہ مانوس رکھ، ٹھیک ہے، اب جی، مانوس سے کیا مراد ہے؟ مانوس کا مطلب یہ ہے کہ دل لگ جانا
جی،
عادت پڑ جانا، عادت پڑ جانا، جیسے ہمارے یہاں ماحول ہے نا کہ اگر کسی کے ہاتھ میں اگر موبائل آ جائے
جی
या मोबाइल होता है, तो आप देखें ना कि जब जेब से मोबाइल निकल तो इतना मानूस हो जाता है कि मोबाइल वो छोड़ता ही नहीं है।
ऐसा ही है,
आप बच्चों को देख लीजिए, बच्चे देखिए कैसे खिलौने से कैसे मानूस होते हैं। इनका खिलौना दे दें, ये वो खिलौने से मानूस हो जाते, छोड़ते ही नहीं है, खिलौने छोड़ने का नाम नहीं लेते
जी।
जैसे जरा खेल कूद सब इतने मानूस हो जाते हैं कि बस उनको छोड़ना नहीं है
जी।
क्योंकि मानूसों ने ये है, इसका ताल्लुक उनसियत से, उनसियत मोहब्बत, मोहब्बत भी है मगर ऐसी मोहब्बत के नहीं जिससे बंदा जो ना बिल्कुल उसके क्या कहते हैं मानूस हो जाए। मानूस और मोहब्बत थोड़ा सा फर्क है
जी,
के बाद वक्त ये होता है कि मोहब्बत नहीं होती मगर फिर भी बंदा मानूस होता है, तो थोड़ा यूं फर्क है
जी
दोनों में, मोहब्बत और उनसियत में। तो मानूस होने का हमने सुना कि मानूस होना जो ना वो यानी बंदा ऐसी क्या कहते हैं कि मानूस उस चीज का नाम है कि बंदा जो ना उसमें वक्त पास कर लेता है, दोस्तों से मानूस हो जाता है, वालिदैन से मानूस होता है, तो ये उनसियत एक हो जाती है
जी।
तो पता चला कि जो नेक इज्तिमाआत सजाने वाले हैं,
सुभान अल्लाह,
जो नेक इज्तिमाआत करते हैं, जिक्र अज़कार की महफिलें करते हैं, और उस नेक काम में जो ना वो गुनाह भरी बातें ये वो शामिल नहीं करते,
सही,
और वो खालिस अल्लाह तबारक व तआला की इबादत करते हैं और उसका जिक्र करते हैं, इल्म दीन सीखते और सिखाते हैं, तो उनके साथ दिल ऐसे मानूस कर लिया जाए कि उन ही की आदत पड़ जाए और दिल उनसे कभी भी जो ना जुदा ना हो
जी।
तब देखें कि बंदा जब जैसे मानूस होता है ना
जी,
तो फिर ये कि उसकी आदत भी अपना लेता है, ये भी ज़हन में रखिएगा
जी।
अल मरउ अला दीनी खलीलिही, के बंदा जो ना अपने दोस्त के दीन पर होता है
जी।
अब क्या है कि जैसा दोस्त वैसी उसकी आदत होंगी,
सही,
दोस्त अगर नेक है तो इसकी आदत भी नेक होंगी
जी,
दोस्त अगर बुरा है तो उसकी आदत भी बुरी होती जाएंगी
जी।
तो यदि सब मरो अला दीनी खलीली,
ऐसी जो जिक्र अज़कार की महफिलें सजाई जाती हैं, नेक महफिलें और नेक काम में गुनाहों भरी बातें शामिल नहीं करते, तो कोई ऐसे इज्तिमाआत भी होते हैं कि जहां पर गुनाहों भरी बातें भी शामिल होती हैं?
हाँ बिल्कुल मुमकिन है
जी,
बिल्कुल ऐसा मुमकिन तो है कि जैसे इज्तिमा है, क्या कहते हैं कि कोई ऐसे कोई महफिल हो रही है और वहां बेपर्दा लेडीज भी हैं। अब चूंकि औरत का बेपर्दा आना इस तरह
जी,
बाल खुले रखे और ये सब, ये बेचारे गुनाह है, फिर ये जो इनको देखेगा वो गुनाहगार होगा
जी।
अच्छा फिर बाद ये होता है कि इज्तिमा तो है
जी,
मजहबी म्यूजिक भी है,
अल्लाह अकबर, बिल्कुल
ये भी गुनाह है। अच्छा फिर ये जरा इसकी और भी मिसालें बन सकती हैं,
सही,
कि इज्तिमा तो है, उसमें ये किसी को बुरा भला बोलना शुरू कर दिया, किसी मुसलमान को बिला वजह शरई बिला वजह जो है बोलना, बुरा भला बोलना शुरू कर दिया, उसकी गिबतें करना शुरू कर दी।
माज़ल्ला,
अब यहाँ इज्तिमा से मुराद जो ना, एक तो जरे कि ये कि हम जो है वो इज्तिमा ये लेते हैं, एक तो ये इज्तिमा है, दूसरे की महफिल जो होती है ना कि चार जानों की महफिल है और चार बंदे हैं, तो इस महफिल तो उसको भी कहा जाएगा इज्तिमा, तो ये भी है, ये जरूरी नहीं कि इज्तिमा के लिए साउंड सिस्टम और ये सब लगा हुआ हो, ये होना जरूरी नहीं है
जी।
अब महफिल है जिक्र अज़कार की, चार बंदे बैठे हैं, इसमें जो ना वो है, ये बैठे नेकी के लिए थे, है नेक इज्तिमा के, इन्होंने यार अभी मिलकर तिलावत करनी है, कुछ करना है या दर्स व तदरीस करना है या दर्स वगैरह देना है
जी,
इसी में जो उन्होंने गीबतें भी कर दी
जी
किसी की, तब क्या है कि ये गुनाह भरी भी हो गई ना थोड़ी
जी,
है इज्तिमा, है बैठे नेकी के लिए मगर चूंकि वो गुनाह भी शामिल हो गया।
आज के दौर में भी तो अच्छा मुमकिन है अच्छे इज्तिमात, अल्हम्दुलिल्लाह खत्म तो नहीं हुए, दावत इस्लामी का दीनी माहौल है और
अल्हम्दुलिल्लाह दावत इस्लामी के दीनी माहौल में देखे ना कि
जी
जो इज्तिमात होते हैं उनमें आपको ये चीज आपको नहीं मिलेगी, गीबतें वगैरह और चुगलियां और ये सारा कि ना ही बेपर्दा औरत तो और क्या कहते हैं कि अपना सल्लल्लाहु अलैहि वसल्लम
म्यूजिक वगैरह
आपको नहीं मिलेगा
जी जी,
कुछ भी नहीं मिलेगा इंशाअल्लाह करीम, आपको
इंशाअल्लाह
अल्लाह हमें इस पर इस्तेकामत अता फरमाए,
आमीन आमीन,
अल्लाह करीम करम फरमाए,
आमीन जी। آپ قرآن پاک کی آیت کے حوالے سے تناظر میں گفتگو فرما رہے تھے.
جی جی. تب دیکھیں کہ بس جب ہم یہ اجتماعات میں جائیں گے نا تو کیا ہے کہ جب ہم اجتماع میں جائیں تو ہمیں ہی سکون ملے ان اجتماعات میں, نیک لوگوں کی مجلس میں, اور یہ کہ اس کے سوا دل کو جو نہ چین نہ آیا کرے. اللہ کرے ہماری ایسی کیفیت ہو جائے.
آمین آمین.
اچھا اب یہ کہ اس آیت مبارکہ سے جو نا بہت سے مسائل معلوم ہوئے. ایک تو یہ کہ خاتم النبیین صلی اللہ تعالی علیہ وآلہ وسلم کی تربیت خود رب تبارک و تعالی فرماتا ہے. جیسے یہاں ہوا کہ ایک معاملہ درپیش ہوا تو اللہ تبارک و تعالی نے اپنے آخری نبی علیہ الصلوۃ والسلام کی خود تربیت فرمائی اور آپ علیہ الصلوۃ والسلام کی کمال کی طرف رہنمائی فرمائی. اور یہ بھی معلوم ہوا کہ اچھوں کے ساتھ رہنا اچھا ہے
واہ,
اگرچہ کہ وہ فقارا ہوں یعنی غریب ہوں, اور بروں کے ساتھ برا ہے رہنا اگرچہ کہ وہ مالدار ہوں.
اللہ اکبر.
اور یہ بھی معلوم ہوا کہ صبح و شام خصوصیت کے ساتھ اللہ کریم کا ذکر کرنا بہت افضل ہے.
واہ.
اور قرآن کریم میں جو نا وہ بطور خاص صبح و شام کے ذکر کو بکثرت بیان فرمایا ہے, جیسے اس آیت کریمہ میں بھی ہے. اور یہ بھی معلوم ہوا کہ خاتم النبیین صلی اللہ تعالی علیہ وآلہ وسلم کو صالحین سے بطور خاص محبت ہے.
واہ.
کہ آپ علیہ الصلوۃ والسلام کو اس کا حکم دیا گیا ہے.
واہ سبحان اللہ سبحان اللہ. اللہ کرے کہ یہ جذبات ہمارے اندر بھی پیدا ہو جائیں, ہم بھی صالحین سے محبت کرنے والے بن جائیں, نیک لوگوں کی صحبت اختیار کرنے والے بن جائیں, چاہے وہ فقرائی ہوں غریب ہی ہوں. لیکن آج سب دیکھا یہ جاتا ہے کہ جب کسی سے تعلق قائم کیا جاتا ہے, کوئی دوستی کی جاتی ہے, تو اس میں بہت ساری اغراض شامل ہو جاتی ہیں, غرض آ جاتی ہیں, کچھ یوں کہیں کہ بری نیتیں بھی ساتھ کچھ کہہ لیں, کوئی غرض آ جائے گی, کوئی لالچ آ جائے گی, اسے کام نکلوانا ہے, اس کے پاس دولت ہے تو اس کے پاس مال ہے, تو اس کے ساتھ پاس شہرت ہے, تو چلے میں بھی لگوں گا تو مجھ پر بھی کچھ یہ خرچ کرے گا. تو ایسے افراد کو کیسے سمجھائیں گے آپ, کیا فرمائیں گے؟
ایسے افراد جو اس بندے سے تو دوستی نہیں کر رہے, اس کے مال سے دوستی کر رہے ہیں.
جی
اچھا صحیح. اگر عزت ہے تو اس کی عزت سے دوستی کر رہے ہیں. جس جن کی عزت گئی تو دوستی بھی گئی, جس جن کا مال گیا تو دوستی بھی گئی.
تو ہمیں بندے سے دوستی کرنی ہے,
ہمیں بندے سے دوستی کرنی ہے, اور وہ بھی اللہ کریم کی رضا کے لیے دوستی کرنی ہے,
واہ واہ سبحان اللہ,
نہ کہ کوئی دنیاوی مقصد ہو.
صحیح.
البتہ دنیاوی مقصد ہے, وہ جائز مقصد ہے تو اس میں کوئی حرج نہیں ہے.
صحیح.
کہ میں اس سے اس لیے دوستی کر رہا ہوں کہ تاکہ جو نا میں اس سے نو کاروبار سیکھ لوں, کوئی حرج نہیں ہے, جائز ہے کہ اپنے سے کاروبار سیکھنا ہے, مال تھوڑی بٹورنا ہے.
جی
بالکل کر سکتے ہیں دوستی اس طرح, بس جائز مقصد ہو دوستی تو اس میں کوئی حرج نہیں ہے.
اولین ترجیح تو ہماری اللہ پاک کی رضا ہی ہونی چاہیے کہ ہم اللہ کی رضا کے لیے کریں.
بالکل. ظاہر ہے کہ اب یہ جو کاروبار اگر سیکھنے کے لیے دوستی کر رہا ہے تو اس میں اللہ تعالیٰ کی رضا ہی ہے نا, کہ بھائی میں کاروبار اس لیے کروں گا تاکہ جو نا میں جو ہے وہ کسی کے آگے ہاتھ نہ پھیلاؤں, میں کسی کا محتاج نہ ہوں, مجھے جو کسب کا, میں کسی کا محتاج نہ بنوں, مجھے جو کسب کا حکم دیا گیا میں اس پر عمل کروں, میرے زیر کفالت جو ہیں میں ان کی کفالت کروں.
واہ واہ.
تو یہ ظاہر یہ نیت ہے تو آٹومیٹکلی ظاہر ہے کہ اس میں رضا الہی شامل ہو گئی.
آپ کی اس گفتگو سے مجھے ایک حدیث مبارکہ یاد آ رہی ہے کہ ایک مرتبہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ میں چند صحابہ کرام حاضر ہیں, تو ایک شخص طاقتور ایک شخص گزرے, تو صحابہ کرام نے کہا کہ کاش کہ ان کی جو طاقت ہے, اس کی جوانی ہے, اللہ کی راہ میں خرچ ہو. تو حضور علیہ الصلوۃ والسلام نے فرمایا اگر تو یہ اپنے بچوں کے لیے رزق حلال کمانے کے لیے نکلا تو اللہ کی راہ میں ہے, اگر یہ والدین کے لیے کہ والدین کی خدمت کے لیے نکلا ہے تو بھی اللہ کی راہ میں, اور اگر یہ اس لیے نکلا ہے اللہ کے رزق کمانے کے لیے کہ ہاتھ نہ پھیلائے, اسے فقر فاقر محتاجی نہ ہو, تو بھی اللہ کی راہ میں, اور اگر کوئی دنیا کی غرض ہے تو پھر یہ شیطان کے راستے پر ہے. جو آپ نے بات فرمائی نا بہت پیاری, اس پر مجھے حدیث مبارکہ یاد آئی سبحان اللہ.
تو زبردست زبردست حدیث پاک ہے, واقعی یہ ہے.
جی
ہمارے آقا علیہ الصلوۃ والسلام کا فرمان زبردست ہے,
آقا
یہ فرمان جو زبردست موقع پر ہے.
جی
ہمارے آقا کا ہر فرمان حق ہے.
اللہ اللہ.
ہر فرمان زبردست ہے
زبردست ہے. سبحان اللہ سبحان اللہ. अल्लाह पाक हमें अमल पैरा होने की तौफीक अता फरमाए। एक और सेगमेंट है
आमीन
मदनी चैनल के नाजीन, और सेगमेंट है हदीस। आइए सेगमेंट की तरफ बढ़ते हैं। जी आई सर, इस सेगमेंट में आज कौन सी हदीस मुबारक सुनाएंगे आप?
आज इंशाल्लाह हुल करीम हम जो है वो सुनन तिर्मिजी शरीफ के हदीस पाक सुनेंगे।
जी
के मौजू है हमारा बड़ों की इज्जत। हजरत अनस रज़ियल्लाहु ताला अन्हु से कहते हैं कि खातमुन नबियीन सल्लल्लाहु ताला अलैहि वसल्लम ने फरमाया, जो नौजवान किसी बूढ़े शख्स की इज्जत करता है
जी,
तो अल्लाह करीम ऐसे लोग मुकर्रर फरमा देता है कि जब ये नौजवान बुढ़ापे को पहुंचेगा
जी,
तो वो लोग उसकी इज्जत करेंगे।
अल्लाह अकबर, अल्लाह अकबर।
इस हदीस पाक की जो ना वो वजाहत में जो है वो इमाम गजाली रहमतुल्लाह अलैह लिखते हैं कि इसमें इशारा है कि बूढ़ों की इज्जत करने वाला लंबी उम्र पाएगा।
वाह सुभान अल्लाह, क्या बात है।
और चूंकि बुढ़ापे को पहुंचेगा
जी,
और मजीद ये कि उसकी इज्जत होगी, उसकी इज्जत की जाएगी,
यानी इनके बुढ़ापे में इसकी इज्जत की जाएगी जब ये खुद बूढ़ा होगा।
सारे के सामने जब बुढ़ापा कब आएगा, लंबी उम्र पाएगा तभी तो बुढ़ापा पाएगा ना।
जी जी,
तो याद रहे कि ये जो ना बड़ों का अदब एहतराम
जी,
ये बहुत ही फजीलत वाली नेकी है।
सुभान अल्लाह।
खातम नबीन सल्लल्लाहु तआला अलैहि वसल्लम ने हजरत अनस रज़ियल्लाहु तआला अन्हु को नसीहत करते हुए फरमाया, ए अनस, बड़ों का अदब व एहतराम करो और छोटों पर शफकत करो, यूं जन्नत में तुम मेरी रफाकत पा लोगे।
सुभान अल्लाह।
तो पता चला कि बड़ों का अदब करना
जी,
बड़ों का एहतराम करना, बड़ों को इज्जत देना, ये जो ना बाइस नजात है और जन्नत में आखिरी नबी सल्लल्लाहु तआला अलैहि वसल्लम का क़ुर्ब पाने का जरिया है
जी।
तो लिहाजा में चाहिए कि जो इल्म उम्र ओहदे और मतसब में हमसे बड़े हैं तो हम जो है इनका अदब और एहतराम बजा लाएं। इसी तरह देखा जाए तो हमारे हमारे जो हमारे बड़ों में जो ना वो माँ बाप भी हैं, चचा ताया भी हैं, खालू मामू, बड़े बहन भाई, दिग्गज रिश्तेदार, असातिज़ा, पीर मुर्शिद, उलमा मशाइख वगैरह, ये सब शामिल हैं
जी।
और जो उम्र और मकाम और मर्तबे में छोटा हो उसके साथ जो हमें शफकत और मोहब्बत का बर्ताव करना है
जी,
यानी जो हमसे बड़े हैं उनको हमें इज्जत देनी है, उनका हमें एहतराम करना है, और जो हमसे छोटे हैं उनका जो उन पर जो हमें शफकत करनी है
सही
ऐसा, और उनके साथ मोहब्बत का बर्ताव करना है।
ऐसा अगर कोई ये कहे कि मोहब्बत का या एहतराम का एक अकीदत का ताल्लुक तो दिल से है, तो मैं दिल में तो किसी बुजुर्ग के लिए एहतराम रखता हूँ तो उसकी इज्जत भी करता हूँ, रिस्पेक्ट भी करता हूँ, तो क्या यही काफ़ी है या उसे अमलन भी कोई अदब की तरफ आना पड़ेगा? अगर वो अमलन आता है तो किस एतबार से वो अदब करेगा?
देखिए कि हमारे सामने कोई बुजुर्ग गुजरे
जी,
और हमारे दिल में अगर उनका एहतराम है
जी,
तो ऑटोमेटिकली जो आज जो जिस्म जो है ना
जी,
ये दिल की तर्जुमानी करता है
जी,
और सुना हुआ अंदर का जो ना वो बोलता है जब धक्का लगता है तो
जी,
सुना है ना
जी, सुना है।
तो जो अंदर होगा ना दिल में, तो जो ना जिस्म जो ना वो उसी का ताबे,
वही बोलेगा,
उसकी जो ना वो ताबेदारी करेगा, वो वही बोलेगा। तो ऑटोमेटिकली वो बुजुर्ग जो सामने आएंगे, तो अगर हमारे दिल में इनकी वक़ाहत है, इज्जत है
जी,
तो ऑटोमेटिकली उनकी इज्जत के लिए खड़े हो जाएंगे
जी,
हम बिल्कुल उनके सामने बादब हो जाएंगे
जी।
और अगर हमारे दिल में उनके लिए इज्जत नहीं है, किसी के दिल में इज्जत नहीं है
जी,
अब वो अगर साहिब आएंगे ना, अगर उसके दिल में इज्जत नहीं है तो ये बंदा खड़ा भी नहीं होगा, क्योंकि दिल में इज्जत नहीं है। तो ये हो नहीं सकता कि दिल में इज्जत हो और बंदा जो ना वो आज़ा के जरिए जो ना उसको जाहिर ना कर पाए, ये मुमकिन नहीं है
जी। ऐसा सोशल मीडिया का दौर
है, तर्जुमानी करता है जी,
सोशल मीडिया का दौर है। कभी यूं भी देखा जाता है कि بسا اوقات کسی کی عزت کو بعض اوقات یوں بھی تار تار کیا جاتا ہے کہ کوئی بزرگ آدمی ہے، کوئی غریب آدمی ہے، کہیں بیٹھا ہوا ہے، اچھا کچھ نوجوان اپنی دھن میں لگے ہوئے ہیں، اب کہیں وہ اوپر بیٹھے ہوئے ہیں تو وہ کہیں بزرگ کہیں نیچے بیٹھ گئے ہیں، تو دور سے دیکھنے والے نے ایک تصویر لی ہے اور وائرل کر دی، دیکھیں جی یہ تعلیمی دور ہے تو تعلیم یافتہ دور ہے، اور جہاں جس معاشرے میں بزرگوں کا ادب نہ ہو، بزرگ نیچے بیٹھے ہوں اور نوجوان، تو ایسے افراد جو اب اس میں بزرگوں کی عزت کی بھی دھجیاں اڑ رہی ہیں، اس میں نوجوانوں کے ساتھ بھی برا ایک سلوک کیا جا رہا ہے، اچھا ممکن ہے نوجوانوں کو معلوم بھی نہ ہو، ایک تو یہ صورت ہے، اس صورت حال میں ایسے افراد کو کیا کرنا چاہیے، اور پھر دوسرا کہ اگر ہم دیکھتے ہیں کسی کو، بزرگ کو، کہ واقعتاً کوئی نیچے بیٹھا ہی ہوا ہے، غریب ہے، تو پھر ہمارا ایک ایز اے مسلمان ہونے کے ناطے اور پھر ہم جوان ہیں تو ہمیں ہمارا انداز کیا ہونا چاہیے، اس حوالے سے کیا رہنمائی فرمائیں گے آپ؟
دیکھیے اس میں یہ تو یہی کہ ہم اگر اوپر ہیں اور کوئی بزرگ نیچے ہیں تو ہم زیادہ کہ ان کو عرض کریں گے کہ آپ اوپر آ جائیں،
جی
ان کو زیادہ کہ اگر وہ کتاب میں ہمیں تو ذرا ان کو ہم آگے کر دیں گے آپ آگے آ جائیں،
جی
جیسے سفر میں ہے یا کہیں بھی ہو،
جی
ہوتا ہے سفر میں،
سفر میں بالکل
ٹکٹ کے لائن میں بالکل ہی ہوتا ہے، اس طرح بس میں جیسے کھڑے ہیں، بس میں ہم ہیں
جی،
کیونکہ بزرگ کھڑے ہوں تو ہم ان کی تعظیم کے لیے جو ہم کھڑے ہو جائیں ان کو بٹھا دیں سیٹ پر،
جی
ایسا تو ممکن ہے نا، یہ سارا ہو سکتا ہے یہ کام
نارملی الحمدللہ ہمارے ملک میں تو ایسا ایک بہت بڑی تعداد مسلمانوں کی اور نوجوانوں کی یوں ہے جو ریسپیکٹ کرتی ہے بزرگوں، جیسے ہی دیکھیں گے نوجوان اپنی سیٹ کو چھوڑ دیتے ہیں،
بالکل بالکل ہمارا دین ہمیں یہ تعلیم دیتا ہے، ہمیں سکھاتا ہے
الحمدللہ
اب اس طرح کریں،
سبحان اللہ،
اب یہ کہ افزار ہے کہ وہ جو نے بتایا نا کہ وہ تصویر اس طرح کی وائرل ہو گئی، اس میں سارے کہ نہ نوجوانوں کو کوئی قصور جو بیٹھے ہیں ان کو وہی کہ آپ نے کہا ہو سکتا ہے ان کو پتا ہی نہیں، ان کو پتا ہی نہیں ہے،
جی
اچھا ایک تو یہ، دوسرا یہ کہ بعض اوقات تصویر کا بھی جو نا دوسرا رخ دیکھیں گے نا تو ہو سکتا ہے کہ وہ ایک ہی مجلس ہو، ایک ہی طرح سب بیٹھے ہوئے ہوں، ایک ہی لائن میں بیٹھے ہوں،
جی
تصویر بعض اوقات اس طرح کی بن جاتی ہے کہ جو وہ ایسا لگتا ہے کہ بزرگ نیچے وہ
اوپر
نوجوان اوپر ہے، یہ بھی ممکن ہے،
جی کسی کی عزت کے ساتھ تو ویسے بھی ہمیں یوں کرنا نہیں چاہیے، اگر بالفرض کبھی اس طرح کا ہوا بھی ہے تو ہمیں ایک دوسرے کی رسپیکٹ ہی کرنی چاہیے، بعض اوقات تو صرف ویوز کے چکر میں معاذ اللہ اس طرح کا سلسلہ کر رہے ہوتے ہیں کہ ہمیں فیم مل جائے،
یا تو ذرا کہ اپنے ویوز کے چکر میں جن ہو تو چاہے بزرگ ہو یا کوئی جوان ہو یا نوجوان ہو یا بچہ ہو یا جو بھی ہو، وہ ان کی بالکل جو ہے عزت کی دھجیاں اڑا دیتے ہیں،
اللہ کی پناہ، اللہ پاک عافیت
فرمائے، بالکل ان کے ساتھ جو ڈرامے بازی اور جو بھی معاملات ہوتے ہیں وہ اللہ کی پناہ،
جی
اس طرح کے معاملات ہوتے ہیں،
اللہ رحمت کی نظر فرمائے، اگلے سیگمنٹ کی طرف بڑھتے ہیں
انشاءاللہ،
جی سیگمنٹ ہے اشعار کی تشریح،
باتیں ہیں خاص باتیں ہیں خاص،
شعر ہے خاتمے دور رسالت اختر برج ہدایت فاتح باب شفاعت صلوات اللہ علیہ کا، اس کی تشریح انشاءاللہ خلیفہ امیر اللہ سنت سے سنیں گے انشاءاللہ، جی ایسا
خاتم دور رسالت، خاتم کے معنی ہے ختم کرنے والا، آخری،
جی
اختر جو ہے وہ ستارہ یا سیارہ،
جی
اور برج یہ ہے ستاروں کا مقام، فاتح جو ہے یہ کھولنے والا باب دروازہ، تو اس کا یہ بنے گا کہ یا رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم آپ ہی رسالت کے دور یعنی زمانے کو مکمل کرنے والے آخری نبی ہیں، خاتم دور رسالت یعنی آپ ہی جو نا وہ کیا کہتے ہیں رسالت کے زمانے کو مکمل کرنے والے آخری نبی ہیں،
جی
اچھا اختر برج ہدایت آپ ہی ہدایت کے برج کے جگمگاتے ستارے ہیں
واہ
جن سے سب کو نور ہدایت ملتا ہے، اور آپ ہی شفاعت کا دروازہ سب سے پہلے کھولنے والے ہیں، فاتح باب شفاعت اور شفاعت کا جو ہے وہ آغاز فرمانے والے ہیں،
بلیے
کہ صلوات اللہ علیہ آپ پر اللہ کریم کی رحمتیں ہوں،
سبحان اللہ سبحان اللہ،
درود پاک ہے
سبحان اللہ،
اس کا ترجمہ یہ ہے کہ آپ پر جو اللہ کی رحمتیں ہوں،
پیش حق مجدہ شفاعت کا سناتے جائیں گے آپ روتے جائیں گے،
ہم کو ہساتے جائیں گے، جائیں گے.
اچھا یہ تو ایک شعر سر میں سنا, طرز میں سنا دینا ترنم میں.
پیش حق مجدا شفاعت کا سناتے جائیں گے, پیش حق مجدا شفاعت کا سناتے جائیں گے, آپ روتے جائیں گے ہم کو ہساتے جائیں گے.
انشاءاللہ. اگلے سیگمنٹ کی طرف بڑھتے ہیں اور سیگمنٹ ہے آج کی نصیحت.
باتیں ہیں خاص, باتیں ہیں خاص.
جی آج صاحب, آج کیا نصیحت فرمائیں گے آپ؟
آج ہم لیتے ہیں فرمان حضرت سیدنا امام حسن رضی اللہ تعالیٰ عنہ,
سبحان اللہ,
ان سے ہم نصیحت لیتے ہیں. فرماتے ہیں کہ سب سے بڑی عقل مندی پرہیزگاری ہے.
سبحان اللہ,
سب سے بڑی عقل مندی کیا ہے؟
پرہیزگاری.
پرہیزگاری. اور سب سے بڑی بے وقوفی گناہ و نافرمانی ہے.
اللہ اکبر, اللہ اکبر, اللہ اکبر. ہائے ہائے ہائے.
تو اگر کوئی بندہ جو نا وہ گناہ و نافرمانی کر رہا ہے تو اپنے آپ پر غور کر لے.
جی,
کہ چونکہ ہم جو ہے وہ اہل بیت اطہار کے غلام ہیں, حضرت امام حسن رضی اللہ تعالیٰ عنہ کی غلامی کا ہم دعویٰ کرتے ہیں, اور ہمارے آقا حضرت امام حسن رضی اللہ تعالیٰ عنہ کیا فرما رہے ہیں کہ پرہیزگاری جو ہے یہ عقل مندی ہے.
جی,
جبکہ نافرمانی اور گناہ یہ بے وقوفی ہے.
اللہ,
اب ہم اپنے آپ کو دیکھ لیں گے ہم کتنے عقل مند ہیں اور کتنے بے وقوف ہیں.
اللہ رحمت,
یہ ہمارے اندر کتنی عقل مندی اور کتنی بے وقوفی ہے, اسی پہ غور کر لینا چاہیے. اللہ کریم ہمیں جو ہے وہ عقل مند بنائے.
آمین.
اللہ کریم ہمیں اپنا فرما بردار بننا بنائے, ہمیں اپنا پسندیدہ بندہ بنائے.
آمین.
اللہ کریم ہمارا ظاہر و باطن اچھا کر دے.
آمین. اچھا, دو سیگمنٹ ہیں, مختصر مختصر سے لے لیتے ہیں. ایک سیگمنٹ ہے لفظ کی وضاحت.
باتیں ہیں خاص, باتیں ہیں خاص.
اچھا, لفظ ہے رمل, اس کی وضاحت فرما دیجئے.
رمل کے رمل,
رمل
یہ جو ہے نا فرض طواف ہو نا, یہ عمرے کا جیسے طواف جو ہوتا ہے, اس میں جو ہے نا یہ رمل کیا جاتا ہے.
جی,
تو اس میں کیا ہے کہ طواف کے پہلے تین پھیروں میں مرد جو نا وہ رمل کرے, یعنی یہ کہ جلد چھوٹے چھوٹے قدم رکھنا اور اپنے شانے ہلانا, یہ ہے نا کندھا.
جی,
یہ ہلانا جیسے بہادر لوگ جو نا وہ چلتے ہیں روب و دبدبے کے ساتھ.
جی,
اب دیکھیں کہ عبادات میں جو چیزیں ہم پر فرض ہیں یا جو چیزیں ہم پر لازم ہیں, ان میں آپ دیکھیں گے نا تو کئی چیزیں آپ کو ایسی ملے گی جو کسی نہ کسی کی یاد میں ہیں.
جی,
اور ہمارے لیے جو نا وہ کر دی گئی ہیں مقرر.
سبحان اللہ,
آپ دیکھیں کہ
صفا مروہ کی صحیح کر لیں, دیکھ لیں
صفا مروہ کی صحیح, آپ دیکھ لیجئے.
جی,
ٹھیک ہے کہ حضرت حاجرہ رضی اللہ تعالیٰ عنہ چلی تھی, ٹھیک ہے, اور جب ملے نے اخدرے نے تو چونکہ حضرت اسماعیل علیہ الصلوۃ والسلام اس وقت جو نا وہ مطاف میں تھے خانہ کعبہ کے پاس, یعنی جہاں زمزم شریف جاری ہوئے نا اس طرف تھے.
جی,
اور آپ رضی اللہ تعالیٰ عنہ پانی کی تلاش میں چل رہی تھی اپنے لخت جگر حضرت اسماعیل علیہ الصلوۃ والسلام کے لیے.
اللہ,
اب جب یہ نظروں سے اوجھل ہوئے آپ رضی اللہ تعالیٰ عنہ دوڑنا شروع ہوئی, پھر جیسے نظر آ گئے حضرت اسماعیل علیہ الصلوۃ والسلام تو پھر جب وہ آپ نارمل چلیں, تو یہ پہلا آپ نے جو یہ سفر کیا تھا نا, یہ کہتا صفا سے مروہ.
جی,
پھر دوبارہ مروہ سے صفا کی طرف آئیں, تو دوبارہ جب حضرت اسماعیل علیہ الصلوۃ والسلام نظر نہیں آئے, ان کی زیارت نہیں ہوئی, تو پھر یہ دوڑی, اور یوں پھر جو وہ دوبارہ صفا تک پہنچی, تو یوں آپ رضی اللہ تعالیٰ عنہ جو نا وہ سات پھیرے کیے تھے.
اللہ,
تو آپ دیکھیں کہ ان کی یاد, یہ صفا مروہ کی صحیح تو عمرہ کیا معتمر کے لیے واجب ہے.
جی,
اور حاجی کے لیے بھی واجب ہے.
جی,
حاجی کی صحیح واجب ہے.
صحیح,
اور کیا کہتے ہیں کہ اس دوران دوڑنا جو رب کیا ہے کہ مردوں کے لیے سنت ہے. अच्छा हमारे आकर सलाम के दो रन दौड़े थे
जी,
फिर देखे आप कुर्बानी भी देख लें कि हजरत इब्राहिम अलैहिस्सलाम जो हजरत इस्माइल अलैहिस्सलाम को लेकर चले थे, तो वो देखें कि अब जो वो सुन्नत इब्राहिम हम कहते हैं, ये भी सर है कि इनकी अदा थी
जी,
अब ये भी जो ताकि हमें क़यामत चलती रहेगी और अहले हक जो वो सुन्नत कुर्बानी करेंगे
जी,
शरीयत के मुताबिक जो शरीयत ने हुक्म दिया उसके अंदर कुर्बानी, हम कहते हैं हज भी देखें, रमी या जमारात देखें, ये सब जो ना यादें ही हैं
अल्लाह
अरफा, तो ज़ाहिर है कि अरफात में हज़रत आदम अलैहिस्सलाम और हज़रत हव्वा रज़ियल्लाहु ताला अन्हा की मुलाकात हुई थी
जी,
जमीन पर तशरीफ लाने के बाद, तो अरफा तो हज इनकी याद, हज में इनकी भी याद है
जी,
और मीना कुर्बानी
कुर्बानी
हज़रत इब्राहिम अलैहिस्सलाम और हज़रत इस्माइल अलैहिस्सलाम की याद। अच्छा फिर तकबीर तशरीक
जी,
इसमें भी जो है ना वो इन साहिब इनकी जो है ना वो याद है इब्राहिम अलैहिस्सलाम की और हज़रत इस्माइल अलैहिस्सलाम की और हज़रत जिब्रील अमीन अलैहिस्सलाम की।
वाह,
के जब मेंढा लेकर हज़रत जिब्रील अमीन अलैहिस्सलाम आए तो उस आप अलैहिस्सलाम ने पढ़ा था ना अल्लाह अकबर अल्लाह अकबर, तो फिर हज़रत इब्राहिम अलैहिस्सलाम ने पढ़ा ला इलाहा इल्लल्लाह अल्लाहु अकबर, ये ला इलाहा इल्लल्लाह अल्लाहु अकबर, फिर हज़रत इस्माइल अलैहिस्सलाम ने पढ़ा अल्लाहु अकबर वलिल्लाहिल हम्द
सुभान अल्लाह,
तो हज़रत जिब्रील अमीन अलैहिस्सलाम भी जरे के हमारे सर के ताज हमारे आका अल्लाह, फरिश्ते हर फरिश्ते पर ईमान लाना जरूरी है
जी,
फर्ज है, तो यूं देखें कि अब इन तीन हस्तियों की जो तकबीर तशरीक में भी याद है कि वो अय्याम तशरीक में जो ना ये क्या कहते हैं कि पढ़ी जाती है तस्बीह, और ईद के जो है ना वो दोनों खुतबों में जो ना तकबीर तशरीक पढ़ी जाती है, ईद उल फितर में भी और ईद अज़हा में भी
जी,
इसमें भी देखिए इनकी यादें हैं
दीन इस्लाम में हमारे
तो यहां तो हमारा जो यही था रमल जो ना वो यही है कि इसमें जो ना वो सरकार सल्लल्लाहु अलैहि वसल्लम की याद है
जी। दीन इस्लाम में तो यूं कहें कि सब यादों से ही हम जुड़े हुए हैं कि बुजुर्गान दीन की अंबिया कराम की यादें, खुद प्यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम की अदाएं हैं, अल्लाह करे कि हम इन अदाओं पर अमल करने में कामयाब हो जाएं, अल्लाह पाक
आमीन
रहमत की नज़र फरमाए। बहुत बहुत शुक्रिया आई साहब आपका,
आमीन,
अल्लाह पाक आपको जज़ाए खैर अता फरमाए, आपका सफ़र अल्लाह पाक मुबारक फरमाए, अल्लाह पाक अमल की तौफीक अता फरमाए, दोनों जहानों की बनाइयाँ हम सब का मुतकब्बल फरमाए, बहुत बहुत शुक्रिया अच्छा इजाज़त चाहेंगे, आमीन बिजाह खातम नबीन सल्लल्लाहु अलैहि वालैहि वसल्लम, सल्लू अला हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु ताला अलैहि वालैहि वसल्लम।
बातें हैं खास, बातें हैं खास, बातें हैं कुछ खास अपनों का एहसास, गुफ्तगू की मिठास, बातें हैं कुछ खास।